अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेति। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल online.com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ डाक्टर पुष्पराज पन्त। डडेलधुरा बागेश्वरमा जन्मी हुर्की महेन्द्रनगर र राजधानीमा उच्च शिक्षा लिनुभएका पन्त करिब 20 वर्ष अघिदेखि बेलायतमा रहँदै आउनुभएको छ। विज्ञान र मानविकीका विद्यार्थी रहनुभएका पन्तले राजधानीमा शिक्षणको अनुभव पनि सँगाल्नु भएको छ। जनस्वास्थ्यको चोटपटक रोकथाम नियन्त्रण सम्बन्धी विषयमा वेस्ट अफ इङ्ल्यान्ड विश्वविद्यालयबाट विद्याभारिदी पन्त, विश्वविद्यालयबाट अनुसन्धानका कार्यहरूसँगै चोटपटक सडक सुरक्षा सम्बन्धी विषयमा नेपालमा पनि काम गर्दै आउनुभएको छ। डडेलधुराको पहाडी जीवनको बाल्यकालमा हिमालको सामुन्ने हुँदै घर स्कुल लेगमेसी गरेको र हजुरआमासँग लेकमा हुर्केको र त्यहीँको प्राकृतिक स्वच्छतामा रमाएको कुरा जीवनको नबिर्सिने अमूल्य समय रहेछ भन्ने सधैँ लागिरहने बताउनुहुन्छ। बिएससी शिक्षक बन्ने बारे सोचेर साइन्स पढेको बताउनुहुने पन्त जनसङ्ख्या र जनस्वास्थ्यतर्फको रुचिले चोटपटक रोकथाम, सडक दुर्घटना नियन्त्रण सम्बन्धी विषयमा काम गर्न पुगेको बताउनुहुन्छ। जहाँसुकै रहे पनि जीवनका आफ्ना उपलब्धिहरूलाई कुनै न कुनै रूपमा समाज हितका लागि र मानवीय कल्याणका लागि बाँड्न सकियो भने जीवन सन्तोषप्रद रहने उहाँ बताउनुहुन्छ। डाक्टर पन्तसँगको कुराकानीका थुप्रै प्रसङ्ग गत हप्ताको कार्यक्रममा हामीले राखेका थियौँ। आज बाँकी प्रसङ्गहरू राख्दैछौ। सुनौ डाक्टर पुष्पराज पन्तसँगको कुराकानीका बाँकी प्रसङ्ग। उहाँ स्वदेश आउनुभएका बेला यो कुराकानी गरिएको हो।
अब अलिकति प्रसङ्ग बदलाउन, अब नेपालमै पनि थुप्रै कार्य गर्दै आइरहनु भएको छ। यहाँको अध्ययन अनुसार तुलनात्मक रूपमा हाम्रो नेपालको सडक सुरक्षाको अवस्था कस्तो देखिन्छ?
अब मैले त वास्तवमा सडक दुर्घटना लगायत अरू किसिमको दुर्घटना पनि मेरो विषयमा पर्छ, तर अहिले सडक दुर्घटना चाहिँ यो किनभने सडकमा हुने भएकोले सबैको दृष्टिमा पर्छ, सबैले देख्छन् अनि यो ठुलो समस्या छ भन्ने छ। यद्यपि नेपालमा छ लगभग 1/3 यो यसरी दुर्घटनाजन्य कुराहरूमध्ये लगभग 1/3 सडक दुर्घटनाबाटै,
अन्य दुर्घटना
हो, अन्य जस्तै लड्ने, पोल्ने, काट्ने, पानीमा डुब्ने यस्ता पनि छन्। अनि यसमा कस्तो देखिन्छ भने त्यहाँ दुईवटा कुरा छ, एउटा हाम्रो व्यक्तिगत अवधारणा, हाम्रो सामाजिक अवधारणा, अर्को चाहिँ सरकारी संयन्त्र संरचना, नीतिगत संरचना। हाम्रो व्यक्तिगत हिसाबले पनि हामी त सानो कुरालाई त महत्त्व नदिने होइन कि, त्यसलाई चाहिँ गन्दै नगर्ने के, जस्तै मानौ हामी भिरबाट लड्यौँ भने अनि उठेर हिँड्ने फेरि कुद्ने अनि त्यो गन्दै नगर्ने हो, त्यो चाहिँ हाम्रो एउटा चाहिँ सामाजिक हाम्रो व्यक्तिगत यो संस्कार आयो। अर्कोतिर राज्यकोमा कस्तो भयो भने चाहिँ हाम्रो त्यतिखेरको अहिले पनि नेपालमा अब सर्वरोगहरूको कमी आएको 8-10 वर्ष भयो, योभन्दा अगाडि त सर्वरोग नै ठुलो समस्या हो, यद्यपि यो क्षयरोग अझै ठुलो समस्याको रूपमा देखिरहेको छ। अझै पनि शिशुहरूको मृत्यु दर जुन पोषण कुपोषणबाट पनि ठुलै सङ्ख्यामा छ, लगायत एचआइभीको यताउतिको समस्या घट्न थालेको भर्खरै भयो, त्यसपछि मुटुको रोग आइहाल्यो, क्यान्सर आइहाल्यो, अनि त्यसपछि मान्छेले त यो चोटपटक हुन्छ नि जस्तै आगोले पोलेका यस्ता कुराहरू कति अभियन्ताहरूले जोर गरेर बल गरेर बल्ल तल्ल होइन नेपाल सरकारले जलनका पीडितको लागि उपचार गर्ने कुरा चाहिँ अलिअलि ल्याएका छन् होइन। तर हामी त उपचार भन्दा पनि यी कुरा त रोकथाम गर्न सकिने कुरा हुन्, उपचार गर्ने कुरा जस्तै कुनै व्यक्तिको जलनको उपचार गर्नु पऱ्यो भने त्यो पुरानो स्थितिमा फर्किँदैन, खर्च हुन्छ, बाँच्ने हो कि होइन ग्यारेन्टी हुँदैन, तर जलनबाट रोक्न नै सकिन्छ नि, मान्छेलाई लड्नबाट रोक्न नै सकिन्छ नि होइन। यस्तो कुरामा हामी हाम्रो स्वास्थ्य संरचना, राष्ट्रिय स्वास्थ्य नीति, राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरूले यो विषयलाई चाहिँ अझै समेट्न सकेका छैनन्।
सडक सुरक्षाको मात्रै कुरा गर्दा चाहिँ कस्तो अवस्था देखिन्छ हाम्रो?
सडक सुरक्षाको पनि यस्तो छ, सडक सुरक्षालाई म यो छलफलमा बयान गर्नु पर्दाखेरि अब गाडी मोटर भेहिकल हाम्रो देशमा बन्दैनन्, हामीले आयात गर्ने हो, यसलाई एक किसिमले प्रविधि नै भनौँ न, यो प्रविधि हो। प्रविधि भनेको कस्तो हुन्छ भने हामीले आजको आजै मानौ कुनै चिज किन्न मन लाग्यो भने किन्न सक्नुहुन्छ। जस्तै मानौ अघि पानी परिरहेको थियो, हामीले छाता किन्न सक्छौँ, तर त्यो छाता किनेपछि त्यो छाता मैले राम्रोसित चलाउन सकिनँ, एक दुई दिन भाँचिनु पनि सक्छ। यस्तै यो सडक पनि कस्तो भयो भन्नुहुन्छ, 2050-55 यता त हो नि हाम्रोमा अलिकति यो यातायातको साधन सडक बन्दै आएको,
सञ्जाल पनि बढेको,
2050 उता त लिमिटेड केही सडक केही गाडी केही यात्रु अरू सबै आफ्नो गाउँमा बस्ने, यो मोबिलिटी पनि थिएन नि। अनि त्यसो हुँदाखेरि हाम्रो ज्ञान चाहिँ हामीले यातायातका साधनसँगै आएन, त्यसले गर्दा के भयो भने यसको सही उपयोग अथवा हामीलाई हानि नहुने गरी गर्ने उपयोग, त्यस कारणले जस्तै उदाहरणको लागि यहाँ के कुरा हुन्छ भने अत्यधिक तीव्र गतिमा चलाएर मान्छेको मृत्यु भयो। मैले अघि भनेको कुरालाई हजुरले रिलेट गर्नुभयो भने मैले जानुपर्ने छ यहाँबाट भक्तपुर, एनी हाउमा 10 मिनटमा ड्राइभ गरेर पुग्छु, अनि मैले त्यसलाई तीव्र गतिमा कुदाउने किन पुगिहाल्छ नि नकुदाए पनि होइन। अनि अर्को अब मानौ हामीलाई थाहा छ कि मादक पदार्थ सेवन गर्यो भने आफ्नो हाम्रो आँखा अथवा अरू शारीरिक अङ्गहरू हुन्छन् तिनीहरू कामसित काम गर्दैनन्, त्यो लिएर अगाडि बढ्यो भने फेरि हामी कहीँ न कहीँ ठोकिहाल्छौँ। यी कुरा चाहिँ हाम्रो यो ज्ञान वास्तवमा लामो समयसम्म यो विषयको सचेतनादेखि लिएर अथवा यसलाई नियन्त्रण गर्ने जरिमाना गर्ने इभन यस्ता यस्ता कामहरूले गर्दा विदेशमा चाहिँ यो कल्चर बन्यो क्या, अहिले हाम्रोमा यो अहिलेसम्म यो संस्कार ट्राफिक नियम मान्नुपर्छ भन्ने संस्कार छैन,
बिस्तारै बन्दैछ।
यो त ट्राफिक नियम नमाने भने पो बढी ठुलो हुने खालको हाम्रो संस्कार छ नि होइन, मैले त यस्तो गरिदिएँ अथवा यस्तो गरिदिएँ एक हातले चलाएँ यस्ता यस्ता कुराहरू ठिक छ। यो फाइन गर्ने यताउतिको कुरा मैले आइरहेछ, यो चाहिँ भर्खरैको कुरा, तर मैले भन्नु खोजेँ अलि अगाडिको कुरा चाहिँ म हजुरलाई यसको अलिकति तथ्याङ्कतिर पनि जाउँ। के छ भन्नुहुन्छ भने लगभग वर्षमा 36,000 मानिसहरूलाई ट्राफिक पुलिसले नै काउन्ट गर्छ, 40,000 जति मानिसहरू यसमा संलग्न हुन्छन् कि, कोही घाइते हुन्छन् कोही मर्छन्। अझै स्वास्थ्य मन्त्रालयकोमा उपचार गर्न गएका त 75,000-80,000 अथवा 1,00,000 पनि हुन्छन् अस्पतालमा उपचार गराएका भनेको दुर्घटनाबाट। अब यसको सानो मैले यसलाई भन्नुपर्दाखेरि जस्तै हामीलाई छेरो लाग्यो भने नेपाल सरकारले व्यवस्था गरिदिएको छ स्वास्थ्य चौकीमा, त्यो बिरामीलाई चाहिँ त्यो औषधि खुवाउन नर्स रेडी छ, औषधि पनि रेडी छ, तर कसैको दुर्घटनामा लडेर अथवा मोटरसाइकलमै भनौँ टाउकोमा चोट लाग्यो अथवा खुट्टा बाँचियो भने त्यो प्लास्टर गर्नु पर्यो, उपचार गर्नु पर्यो भने उक्त व्यक्तिको परिवारले गोजीबाटै तिर्नुपर्छ, त्यसको चाहिँ व्यवस्था हामी कहाँ छैन, र फेरि त्यो सन्चो हुन्छ भन्ने ग्यारेन्टी पनि छैन। यस्तो किसिमले यो भयावह स्थितिमा छ।
भनेपछि यो जनस्वास्थ्यको विषय पनि हो,
एकदमै त्यही भएर जनस्वास्थ्य। अनि अर्को कुरा यसले त जुन मृत्युको समग्र मृत्युको लगभग 2-3% चाहिँ नेपालमा जति मानिस मर्छन् त्यसको लगभग 3% त सडक दुर्घटनाबाट मर्ने देखाउँछ, त्यो भने त ठुलो समस्या हो।
खास गरी अब सुरक्षित सडकको लागि कसको भूमिका के हुन्छ, स्वयं सडकको, सवारी चालकको, स्वयं सवारीको, मापदण्डको, यात्रुको या पैदल यात्रुको, होइन के कस्तो भूमिका चाहिँ यिनमा अपेक्षित छ सुरक्षाको लागि?
यो चाहिँ कस्तो छ भने एकदम जटिल प्रश्न हो, यो भन्न सकिँदैन, यो यति सजिलै भन्न सकिने भए सजिलै यसको समाधान भइसक्थ्यो। तर पनि योभन्दा पनि यहाँ चाहिँ हाम्रो राज्य पक्ष म देख्छु, किनभने राज्य पक्षले यस्तो संरचना पनि विकास गर्नुपर्छ जसले चाहिँ मानिसको यो दुर्घटनाहरूलाई चाहिँ रोकथाम गर्ने, उनीहरूलाई बचाउने किसिमको क्रियाकलापहरू सधैँ गरिराख्ने, त्यसलाई चाहिँ कसरी सुधार गर्ने निरन्तर काम गर्ने किसिमले काम गर्ने संस्था बनाउनु पर्छ, जुन अहिलेसम्म हाम्रोमा छैन। मैले यसो भनिरहँदा हजुरले चाहिँ ट्राफिक प्रहरीलाई सम्झिराख्नु भएको छ भने त्यो चाहिँ ठिक हो, किनभने उहाँहरू चाहिँ जरिमाना गर्ने त्यो नियम पालना गराउनेमा हुनुहुन्छ, तर त्यसको अतिरिक्त सडक राम्रो बनाउने विभाग अर्कै छ, गाडी मोटर कस्ता छन् भनेर जाँच्ने विभाग अर्कै छ, लाइसेन्स दिने विभाग अर्कै छ, उनीहरूले पनि आफ्नो काम गर्नु पर्यो नि, फाइन गर्नेलाई मात्र अगाडि लाउनु भएन भन्न खोजेको मेरो भनाइ।
भनेपछि सबै पक्षको भूमिका हुन्छ,
एकदम सबै पक्षले सँगै गर्यो, नगर्यो भने त पुलिसले मात्र गाली पाइहाल्नुहुन्छ नि।
अब पछिल्लो दशक चाहिँ अब नेपालमा सडक सञ्जाल बढेको छ, अब धेरै राजमार्गहरू स्तरीकरण भएका छन्, पक्की सडक निकै विस्तार भएको छ, यसो भएपछि हाम्रो सवारी दुर्घटनाका तथ्याङ्कहरू चाहिँ कस्तो देखिँदैछ? सडक जब पक्की भए तब दुर्घटना बढेको पनि भनिन्छ, घट्नुपर्ने हो कि कस्तो
हो? किन पनि यो कुरा निवेदन गरेको थिएँ नि, हाम्रो यो चाहिँ ज्ञान र यो प्रविधिको, यसलाई हामी यसरी पनि बुझ्न सक्छौँ किन हजुरको कार्यक्रम अलिक साहित्यिक जस्तो भएकोले मैले यसलाई त्यसै पारामा पनि उत्तर दिन खोजेको। हामीले अहिले बनेका सडकलाई खेलौना सम्झिनुहोस् र त्यसमा मोटरसाइकल चलाउने मानिसहरू बालक सम्झिनुहोस् होइन, खेलौना जति महँगो होस् उसलाई केही मतलब छैन नि होइन, त्यो त उसले खेलौना त भाँचे पनि भाँचिन्छ। पहिला चाहिँ खाल्डा खुल्डी थिए बिस्तारै चलाउन, अहिले कालो रोड छ, जति पनि बटार्दै गएपछि त्यो त स्पिडमा जान्छ, तर एउटै ठाउँ यस्तो आउँछ त्यो साधन त्यो चालकलाई नै कन्ट्रोल गर्न अप्ठ्यारो पर्छ र दुर्घटनामा पर्छ। जुन कुराको चेतना हामीले यति धेरै दुर्घटना परिसके पनि हामीमा आएको छैन। र अर्को यो के पनि हो भने रहर हो के, मानव एउटा त्यो मानवीय स्वभाव पनि रहेछ कि, जे कुराको अभाव हुन्छ त्यो पहिला ग्रहण नगरुन्जेल अनि त्यसलाई चाहिँ त्याग गर्न पर्ने कि। जस्तै यो हरेक ठाउँमा हजुरले सोच्नु भएन हुन्छ, मैले अघि भन्नु खोजेको कुरा फेरि म सडकमै जोड्छु। सडक चाहिँ पुरानो थियो, त्यो थोत्रो थियो, त्यहाँ स्पिड चलाउनु पाउँथेन, बल्ल कालो बन्यो अनि बल्ल अब स्पिड चलाउने हो कि, त्यसको परिणाम जेसुकै होस् त्यस्तो चाहिँ अहिलेको परिस्थिति छ, यसले गर्दा बिग्रेको छ स्थिति। हजुरले भने जस्तो यो नयाँ बनेपछि त्यो अर्को समस्या, हाम्रो फेरि विदेशबाट हामी गाडी आयात गर्नुपर्ने हुन्छ अनि गाडी महँगा हुन्छन् अनि नयाँ नयाँ गाडी ल्याउँदाखेरि अत्यधिक महँगो हुन्छ, त्यसमा केही सेफ्टी फिचरहरू पनि हुन्छन्, तर पुरानो अथवा सेफ्टी फिचर कम भएको त्यस्तो ल्याउँदा अलि सस्तो पर्ने हो कि, भन्सार कम हुने, यी कारणले पनि मानिसहरू कमसल खालका ल्याउँछन्। अर्को चाहिँ दुर्घटना हुने सबैभन्दा बढी मोटरसाइकल नै हो, जुन चाहिँ आफैमा एकदम जोखिमपूर्ण साधन हो, यी कारणले त्यो बढ्यो। अर्को चाहिँ हजुरले भनेको कुरा चाहिँ यो लामो, पहिला चाहिँ हामीले कुरा गऱ्यौँ नि 50 सालमा थोरै सडक थियो, त्यहाँभन्दा बढी जानै मिल्थेन भने दुर्घटना हुने ठाउँ नै रहेन, तर यस्तो व्यवहार भइसकेपछि हजुर जति धेरै टाइम सडकमा स्पेन्ड गर्नुहुन्छ त्यति बढी दुर्घटना हुने चान्स पर्छ।
सडक त विकसित राष्ट्रहरूमा वैभवशाली मुलुकमा अझ धेरै छन् होइन, तर दुर्घटनाको दर चाहिँ त्यहाँ कस्तो देखिन्छ हाम्रोसँग तुलना गर्दा?
हो, तपाईँले मेरो मनकै कुरा त यहाँ ल्याइहाल्नु भयो, अनि कि तपाईँले कतै अन्त अरू धेरै अनुसन्धान गर्नुभएको जस्तो मलाई लाग्यो कि। यसमा यो कस्तो हो भने यहाँ कतिपय सडक यो यातायात मन्त्रालय अथवा यो सडक विभाग अथवा यो अरू ठाउँमा काम गर्ने व्यक्तिहरू जुन सडक दुर्घटना नियन्त्रण गर्नुपर्छ भन्ने छलफलमा आउँदाखेरि उहाँले राख्ने तर्क के हो भने, अब अहिले त पहिलाको भन्दा साधन पनि बढे, सडक पनि बढ्यो लम्बाइ, दुर्घटना भइहाल्छ नि भन्ने खालको छ कि। जसको लागि म एउटा मात्र उदाहरण के दिन्छु भने, जस्तै म अहिले बस्ने बेलायतमा, उसेर त नेपालभन्दा दुई गुणा ठुलो क्षेत्रफल भएको देश हो, त्यहाँ मान्छे पनि 6 करोड लगभग 6-7 करोड हुन्छ, उस्तै दुई गुणा नै भनौँ न, हाम्रो दुई गुणा हो। त्यसो भनेपछि जति हाम्रो यहाँ दुर्घटना हुन्छ त्यसको दुई गुणा हुनुपर्ने एक किसिमले मानौँ है। अनि अर्को चाहिँ के छ भने यहाँभन्दा 10 गुणा बढी सडक छ त्यो देशमा, अनि त्यसपछि 25 गुणा कति बढी चाहिँ सवारी साधन छन्, तर नेपालको भन्दा 1/3 मात्र त्यहाँ दुर्घटनाबाट मृत्यु हुन्छ। यदि सडक र सडकको लम्बाइ बढ्दैमा र यातायातका साधन बढ्दैमा दुर्घटना बढी हुने भए त बेलायतमा यहाँभन्दा बढी हुन्थ्यो नि भन्ने मेरो तर्क के होइन। त्यसकारण हाम्रो समस्या यो व्यवस्थापनमै छ भन्ने कुरा त्यसले पनि प्रमाणित गर्दछ।
सवारी चालक, सवारी प्रयोग गर्ने र सडक प्रयोग गर्नेहरूको पनि त भूमिका महत्त्वपूर्ण छ।
मैले अघि त्यही त भने छ, त्यो हामीलाई त चालकको अनुमति पत्र दिँदाखेरि अस्ति मात्रै अब यो रिफर्म गर्नुपर्छ, यसरी हुँदैन भन्ने कुरा आयो नि। हजुरले लाइसेन्सको, अब अहिले चाहिँ त्यस्तो छैन होला सायद, लाइसेन्सको जाँच लिँदाखेरि त सडक र सवारी साधन अनि त्यो सडकको परिस्थितिबारे प्रश्नहरू सोध्ने, त्यसबारे जानकारी दिने हुनुपर्नेमा होइन, मैले सुनेको यो राष्ट्रपति को हुनुहुन्छ, हाम्रो सभामुख को हुनुहुन्छ भनेर चाहिँ परिचय दिएर पास भएर त भएन नि होइन। अर्को कुरा, तपाईँको 20-25 वटा मात्र प्रश्न सोधिन्छ अरे होइन जम्मा, अनि त्यो 20-25 वटा प्रश्नमा हजुरको 70% कति भयो अरे पास पनि भइहाल्छ भनेपछि, अब यसरी बुझ्नु कि हजुरको मानव महेन्द्रनगरदेखि काठमाडौँ आउँदाखेरि 1000 किसिमका समस्याहरूसित जुझ्नुपर्छ होला कि त्यो चालकले होइन, त्यसमध्ये 100 वटा त कमसेकम जाँच ल्याउन होइन, भोलि के हुन्छ भने यो त मैले यसरी पढाएको यसो गर्नुपर्छ भन्ने चलाउने मान्छेलाई थाहा होस् न। अनि अर्को कुरा, लाइसेन्स पाउनुभन्दा अगाडि उसलाई जस्तै खुला सडकमा चलाउन आउँछ कि आउँदैन, ठुलो सडकमा गल्लीमा होइन भिडभाडमा कसरी चलाउनुहुन्छ यो कुरा परीक्षण गर्ने त्यो सिस्टम नै छैन नि हाम्रोमा त। हामीले त कतिपय अवस्थामा त यस्तो पनि सुनिन्छ, दुर्भाग्यवश यस्ता समाचारहरू आउँछन्, अस्ति एउटा चाहिँ अनटेस्ट मोटर बाइकलाई ट्रकले हानेर अन द स्पोट एकजना लेडीको मृत्यु भएको समाचार मैले सुनेको थिएँ। अनि अनटेस्ट भनेको त्यो गाडीको पनि रजिस्टर नम्बर थाहा छैन, त्यो मोटरसाइकलको, मलाई लाग्छ उहाँले अनटेस्ट भनेको भर्खर भर्खर, अनि त्यो लाइसेन्स पनि सायद उहाँसित बनाउनु भ्याउनु नभएको पनि हुन्छ किनभने आफ्नो गाडी लगेर बल्ल सिकेर गर्ने थिएँ। यो चाहिँ मैले जनरलाइज गर्न खोजेको त होइन, तर हाम्रो एउटा सामान्य चलन भन्न खोजेको कि। अनि अर्को कतिपय अवस्थामा हजुरको गाडी अब के भन्नु, हिजो आज हाम्रो समाचारहरूमा पनि हाम्रो प्रदेशमै होइन मुख्यमन्त्रीजीको पनि समाचार आइराखेको सुन्नुभयो होला, उहाँलाई पनि जरिमाना काटेको भनेर पुलिसकै उसमा आज भनेपछि उच्च तहदेखि हजुरले भने चालक चालक भने त जुनसुकै मान्छे पनि जसले ह्यान्डल समात्छ नि उहाँ त चालक हुनुभयो कि, यो यसरी मैले जोड्न खोजेको मात्र, मैले कसै चालकहरू भन्दाखेरिमा हामीले तिनीहरू भन्ने बुझ्छौँ कि, हामीहरू पनि चालक हो भन्नु खोजेको।
अब वास्तवमा दुर्घटना त अकल्पनीय नै हो, तर पनि त्यो सुन्नुपर्छ भोग्नुपर्छ होइन। दुर्घटनाहरूका समग्र घटनाहरू हेर्दा चाहिँ बढी दुर्घटनाको कारण चाहिँ के देखिन्छ हाम्रो मुलुकमा, हाम्रो परिस्थितिमा भनौँ न, अब यान्त्रिक कारण, मानवीय कारण वा अरू के कति प्रतिशतमा होला बढी के देखिन्छ, केही तथ्याङ्कहरू पनि त्यसले स्मरण गर्नुहुन्छ कि?
हाम्रो अध्ययनमा यस्तो छ, हामीले पनि अध्ययन रिसर्च गर्छौँ यो सडक दुर्घटनाकै, तर अब ठ्याक्कै यो मापन गर्न चाहिँ मलाई त्यस्तो भन्न सक्ने किन भन्नुहुन्छ भने प्रहरी जुन अन द स्पोर्टमा गर्नुहुन्छ उहाँले चाहिँ कहिलेकाहीँ चाहिँ तीव्र गति अथवा मादक पदार्थ सेवन अथवा सवारी साधनको यान्त्रिक अवस्थामा कमजोरी त्रुटि अथवा चालकको त्रुटि पनि हुन्छ कहिलेकाहीँ यस्तो देखिन्छ भने, कतिपय अवस्थामा मौसम अथवा तत्कालको सडकको सतह यी कुराले पनि फरक पार्छ। मौसम भन्नाले कहिलेकाहीँ कस्तो हुन्छ भने हामी देश त भौगोलिक विविधता छ नि, मानव तराईबाट अब काठमाडौँ नै आउने अवस्था हो भने पनि एउटा शीतलता हुँदाखेरि मान्छेले त्यो त्यसले चाहिँ लठ्याउँछ नि, निन्द्रा आउने यस्ता कुराहरू, त्यो एउटा त्यो हुन्छ। अर्को चाहिँ मौसम भनेको हाम्रो फेरि बर्खा अथवा त्यो याममा पनि पहिरो झहिरोको समस्या पनि एउटा छ, त्यसले के हुन्छ भने हाम्रो त्यति ठुलो प्रभाव पार्ने त होइन तर बाटो नै अस्ति त्यहाँ सिमलताल यस्ता घटनाहरू पनि भए, त्यसले गर्दा अब मानवीय त्रुटि भन्ने अक्सर देखाउने गरिन्छ अध्ययनहरूले, सरकारी एकदम आधिकारिक अध्ययनले। तर चाहिँ मैले हेर्नु पर्दाखेरि चालकहरूको सिपमा चालकहरूको दक्षतामा कमी भएको कारण यी सबै त्रुटि हुन्छन्। र सबभन्दा ठुलो समस्या अब यो कारण चाहिँ जोड्न तपाईँले कसरी सक्नुहुन्छ, यो मानौ हामीले दुई किसिमले सोध्छौँ कि यो कुरालाई, एउटा हामी नेपाली यहीँ रहिथाने सम्झ्यौँ अथवा काठमाडौँ, हजुर काठमाडौँ भक्तपुर आउनु जानुहुन्छ भने मैले आज काठमाडौँबाट भक्तपुर जानु र तपाईँले काठमाडौँबाट भक्तपुर चलाउनु जानुमा धेरै फरक छ, किनभने तपाईँलाई बिहान के थियो, कहाँ खाल्डो परेको थियो, कहाँनिर घुम्ती छ सबै थाहा छ भने मलाई म पहिलोपटक जाँदाखेरि त्यो थाहा हुँदैन। त्यो काम के हुन्छ भने जुन सडक बनाउने एजेन्सीले यो सडक अब यता दायाँ घुम्छ, यहाँ बायाँ घुम्छ, यहाँ खाल्डो छ, यहाँ स्पिड यति चलाउने, यहाँ रोक्ने, यी सबै कुरा सङ्केत राखिदिनुपर्छ कि, अनि चालकले त्यो हेर्दै जाने हो। यस्तो सिस्टम भयो भने हजुरको चालकको त्रुटि हुने सम्भावना कम हुन्छ।
अब सडकको डिजाइन इन्जिनियरिङ
त्यही त
अनुसारको स्पिड,
हजुर त्यो स्पिड त्यो डिजाइन अनुसार अनि साइनबोर्ड राख्ने कि।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।
आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ भागेश्वर डडेलधुरामा जन्मी हुर्की विगत 20 वर्षदेखि बेलायतमा रहनुहुने चोटपटक रोकथाम र सडक सुरक्षा सम्बन्धी विषयका विज्ञ डाक्टर पुष्पराज पन्तसँगको कुराकानी। जन्मथलोको आकर्षण, जीवनका सन्तोष असन्तोष र सन्तुष्टिका कुरा, विदेशका दोस्रो पुस्ताका नेपालीलाई नेपाल र नेपालीसँग जोडिरहने सांस्कृतिक विशिष्टताका कुरा, सडक दुर्घटना न्यूनीकरण गर्न अप्नाउनु पर्ने सोच र धारणा लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्।
अलिकति फेरि अन्तरङ्गतिर जाउँ न। अब जन्मथलो पुग्ने बस्ने घुम्ने जुन प्रसङ्ग आउँछ, कति पटक जान पाइएला नपाइएला होइन, आफ्नो बाल्यकाल युवा भए बिताएका ठाउँहरूले चाहिँ जीवनमा कतिको आकर्षण राखिराख्दा रहेछन्, जाउँ जाउँ किन लाग्ने रहेछ, त्यो आकर्षण चाहिँ के हुने रहेछ?
त्यो मैले अरूबाट पनि सुनेको र आफ्नै पनि अनुभव मैले यो उमेरमा आइपुग्दाखेरि कस्तो लाग्छ भने हामीहरूले एउटा मृगतृष्णाको रूपमा अगाडि बढिराख्ने तर चाहिँ यथार्थ चाहिँ खास परिवर्तन नहुने जस्तो मलाई त्यो अनुभूति हुन्छ। उदाहरणको लागि अब मानौ उच्च तहमा पुगेको होस्, देश विदेश गएको मान्छे होस्, अब रिटायर भएपछि अथवा के गर्ने त, अथवा म सेवानिवृत्त भएपछि अथवा मैले काम छोडेपछि कहाँ गाउँमा जाने, आनन्दले किसान गर्ने, खेती गर्ने भन्नुहुन्छ भने अब त्यो त हामीले सानैदेखि उहिले गरेको अनि त्यसलाई बरु यो राम्रो भएन भनेर छोडेर फेरि कता 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 भोतारेर गएको अनि आखिर त्यही रहेछ त होइन एउटा सत्य भन्ने कुरा चाहिँ लाग्छ। अब त्यसकारण अब म त्यति उमेर धेरै नभए तापनि मलाई कस्तो लाग्छ भने धेरै 70-80 वर्ष भएर यस्तो चेत आउनुभन्दा अहिले नै यस्तो चेत आयो, अहिले नै गाउँ जाने कि जस्तो पनि मलाई लाग्छ कि कहिले चाहिँ। त्यसकारण मैले भन्नु खोजेँ यसलाई, यो कुराले चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो भने त्यतिखेरका जुन हाम्रा राम्रा नराम्रा अथवा के भनेर रोमाञ्चक त्यो जुन स्मृतिहरू छन् त्योसित मेल खाने अन्त भेटिँदैन जस्तो लाग्छ मलाई त्यो जुन, त्यही भएर हाम्रो सम्झना त्यहीँ आइरहेको छ। तर मानवीय स्वभाव हो, त्यसलाई हामीले छोड्न सक्दैनौँ, तर हामी आफ्नो मृग तृष्णातिर भौतारी त रहन्छौँ। र फेरि हाम्रो हामीभन्दा पछिको सन्तति पनि त्यस्तै गरिरहेको हुन्छ, यो हाम्रो हामीभन्दा अगाडिको सन्तति यो चाहिँ मानवीय एउटा यो हुने हो जस्तो लाग्छ। र यो कहिलेकाहीँ फेरि यो कुरा चाहिँ भन्ने कुरा मात्रै हो जस्तो पनि लाग्छ, किनभने गर्न एक थोक गर्ने अनि भन्ने अर्को थोक भयो नि त भन्ने कुरा मात्रै हो,
मनले चाहेको एक थोक हुन्छ, व्यवहारमा संसारमा फेरि एक थोक भइरहेको।
हामीले मात्र होइन, यो सबैले त्यही गर्ने कि, हामीभन्दा अगाडिकोले पनि त्यही भन्ने, हामीले पनि त्यही भन्ने, अब हाम्रो पुस्ता भावीले पनि त्यही भन्ने हो कि। अनि अर्को कुरा, यो अन्तर्देशको पनि यस्तै भन्छन् मान्छेहरू, नेपालमा मात्र हामी मात्र होइन, यो मानवीय स्वभाव नै रहेछ जस्तो लाग्छ। यो चाहिँ
जीवन दर्शनका अनुसार पनि एउटा प्रिय स्थान चाहिँ जन्मथलो नै हुँदो रहेछ होइन?
हजुर, एकदम जन्मथलो। अब त्यसमा पनि अहिले यो जलवायु परिवर्तन यताउतिको कारणले यसरी हेर्नु पर्यो भने पहाड हो भने जुन यो शीतलता, त्यहाँको जुन
हिमालको काख
अनि त्यसपछि त्यहाँको खोला अनि त्यहाँको फलफुल अहिले अर्ग्यानिक यो खानेकुराको अहिले होइन, हजुरले चाहेर पनि यहाँ अझै त पैसा छ किन्न सक्नुहुन्छ, तर तपाईँलाई त्यो खाने आँट होइन, त्यो खाँदाखेरिको एउटा स्वच्छन्दता भन्दैन नि, अनि धर्म मनमा यो यसमा विषादी छ कि के छ कि भनेर जुन गर्नुपर्ने अवस्था छ नि, पहाडमा त त्यो छैन, त्यो कुरा हामी मिस गर्छौँ। त्यसले वास्तवमा अघिको प्रश्नमा तपाईँले त्यसले फर्काउँछ क्या हामीलाई।
जब माध्यमिक शिक्षा सकेर चाहिँ यहाँ क्याम्पस पढ्न महेन्द्रनगर पुग्नु भने त्यो बेला चाहिँ आफ्नो भविष्यको जीवनबारे केही सोच्नु सम्झनु हुन्थ्यो? अब जनस्वास्थ्य र सडक सुरक्षा सम्बन्धी बेलायतको विज्ञताबारे कहीँ कतै सम्झनु हुन्थ्यो?
छैन, यो त त्यस्तो, म त त्यस्तो बिएससी पास गरुन्जेलसम्म पनि म के हुने कस्तो हुने भन्ने आफ्नो यस्तो हुँदो रहेछ, खै के हो त्यो सानोमा त्यो वातावरण नभएर पनि हुन्छ। मैले अघि तपाईँलाई बयान गरेँ नि, म त एक्लै एक किसिमको सिङ्गल चाइल्ड हो नि घरमा, अनि त्यसले मेरो साथीहरू पनि अब त्यस्तै हामी त्यही भेगको मान्छे हुँदा उनीहरूको पनि खासै ठुलो रहर थिएन अनि हाम्रो पनि रहर थियो। अहिले कुरा गर्नुहुन्छ भने यो कुरा धेरै फरक छ, हामी त विभिन्न माध्यमबाट सुन्छौँ, मेरो हाम्रा बच्चाहरू भनौँ न, उनीहरू सानै बच्चाहरू पनि यस्तो भन्ने उस्तो भन्ने रोल प्ले गर्ने यस्ता कारण, त्यति बेला चाहिँ खास केही भएन सर। यस्तो चाहिँ अब मलाई त त्यो 18-20 वर्ष हुँदाखेरि पनि सम्म तपाईँले यो प्रसङ्ग ल्याइहाल्नु मलाई त कस्तो लाग्छ भन्नु, म जब बिएससी पास गर्दाखेरि 20-21 वर्षको उमेर हुन्छ नि, अब त्यति जेल सामान्य चेत त आउँछ, तर कतै मेरो चेत चाहिँ 18 वर्ष कम त छैन जस्तो नि लाग्छ कि कुनै बेला, किनभने कुनै लक्ष्य छैन केही छैन।
हजुर, त्यस्तो त अब शिक्षण पनि गर्नुभयो काठमाडौँमा होइन?
हजुर, अनि त्यो बिएससी गर्नुभन्दा अगाडिको कि मैले त्यो उमेरको कुरा चाहिँ जब त्यहाँ केही थिएन नि, अनि त्यो चाहिँ मेरो जिरो नै हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ।
हजुर, पछि शिक्षण पनि गर्नुभयो यहाँले, एकपटक सैनिकमा भर्ना हुने विचार पनि थियो अरे, त्यो चाहिँ के कसरी त्यो मोड परिवर्तन भयो,
यो कहाँबाट पार भयो यस्तो कुरा चाहिँ? किनभने यो मेरो जीवनको पहिलो जागिर अप्लाई थियो, मैले पहिलो सरकारी जागिरमा आवेदन दिएको क्षण, किनभने हाम्रो छिमेकी एकजना दाजु चाहिँ त्यसमा हुनुहुन्थ्यो, हामीभन्दा पहिला हुनुभएकोले मैले चाहिँ सेकेन्ड लेफ्टिनेन्टमा चाहिँ जागिर अप्लाई गर्ने किसिमले गएको हो। तर त्यतिखेरको मेरो तौल र त्यो शरीरको बनावट चाहिँ आई थिङ्क त्यो मिल्दैन थियो जस्तो लाग्छ कि, तर पनि यसो सकि नसकी गएको। तर चाहिँ म अस्ति हाम्रो एकजना साथीसित चाहिँ उहाँसित चिया खाँदाखेरि मैले सोद्धै थिएँ, यहाँ लाइन लगाएर निकाल्ने ठाउँ कहाँ हो भनेर देखाउँदै उहाँ हार्दै हुनुहुन्थ्यो, अनि त्यो मेरो तौल चाहिँ एकदमै कम थियो जस्तो लाग्छ, 50-45 किलोको हुँदाखेरि, अनि मलाई चाहिँ त्यहाँबाट त्योबाट त्यो हात तानेरै नाप फर्दर नापझोक नगरिकन निकाले, त्यही भएर अनि यो कुरा चाहिँ हो, यो चाहिँ कहाँबाट आयो भन्ने कुरा मलाई चाहिँ अहिले।
हजुर, एउटा राष्ट्र सेवा गर्ने दृढ इच्छा चाहिँ
इच्छा चाहिँ हो, इच्छा चाहिँ हो।
अब यहाँले जीवनलाई यसो फर्केर हेर्दा चाहिँ सन्तोषका कुरा भन्नुपर्दा होइन के भन्न सकिहाल्छ, अलिकति असन्तोषका कुरा पनि केही होला
अहिलेसम्म? यस्तो छ, मलाई चाहिँ टु बी अनेस्ट हुन्छ, मान्छेले सन्तोष गर्यो भने प्रगति गर्दैन भन्छन्, तर चाहिँ मलाई चाहिँ मलाई असन्तोष गर्ने कुनै पनि ठाउँ छैन, किनभने मेरो जुन किसिमको बाल्यकाल इन द सेन्स मैले पारिवारिक किसिमले त्यो गरिबी भन्न खोजेको होइन, म अहिले तुलना गर्न सक्छु म कस्तो परिस्थितिमा हुर्केको रहेछु, हाम्रो ठाउँको अहिले पनि त्यो त अब सुदूरपश्चिम मानवीय काममा मलाई लाग्छ सबैभन्दा पछाडि छ अझै पनि। भनेपछि त्यसको ठाउँ एउटा कुनामा जन्मेर अनि अहिले म यसरी हजुरहरूसित बोल्ने आफ्नो धारणा राख्ने अवस्थामा पुग्नु भनेको नै यो एउटा उपलब्धि हो। र यसका अतिरिक्त जसरी मैले चाहिँ यो मेरो आफ्नो विधा जुन नेपालमा यो यसरी यो जनस्वास्थ्यको यसरी चोटपटक पनि ठुलो समस्या हो भन्ने विधालाई चाहिँ अगाडि बढाएर त्यसमा विद्यावारिधिदेखि लिएर विभिन्न अनुसन्धान गर्ने काममा अग्रपङ्क्तिमा पाउँदा पनि एउटा छुट्टै गौरव महसुस हुन्छ। यस कारणले मलाई चाहिँ असन्तोष भन्ने केही छैन, तर अलिकति मनमा चाहिँ त्यो कस्तो आउँछ भने हाम्रो उदाहरणको लागि अहिले मैले पिएचडी गरेको मोटामोटी 13-14 वर्ष हुन आँटेछ, 2012 बुझाएको 14 वर्ष भयो होइन। हामीले गर्ने काम भनेको एनजिओ, एनजिओमा के हुन्छ भने आफ्नो पैसा ल्याउनुहोस्, प्रोजेक्ट बनाउनुहोस्, सक्नुहोस्, जानुहोस्, जो त्यो सरकारले ग्रहण गर्छ भन्ने पनि अवस्था छैन। यहाँनिर चाहिँ यो जुन किनभने हामीले गरेको काम त के हो भने दुर्घटनाबाट रोकथाम हो। त्यो दुर्घटनाबाट चाहिँ के हुन्छ भने दुर्घटना भयो भने मान्छे घाइते अपाङ्ग मर्छ, यसलाई रोक्नुपर्छ भन्ने कुरा हो। यसमा चाहिँ कुनै त्यो पोलिटिक्स पनि होइन, यो न्युट्रल इस्यु हो। तर यस्तो इस्युले जब स्थान पाउँदैन त्यहाँनिर चाहिँ मलाई अलिकति
त्यसो भए हुन्थ्यो भन्ने
एउटा चाहिँ चाहना हुन्छ।
अब जीवनमा सन्तोषका कुरा गर्नुभयो होइन, अब एउटा सन्तोषपूर्ण जीवनलाई सफल जीवन पनि भनिन्छ भन्न त होइन। अब यहाँलाई चाहिँ कस्तो लाग्छ, अब वैभवशाली मुलुक जानु, धेरै पढ्नु, धेरै पैसा कमाउनु, सुविधामय जीवन जिउनु नै एक किसिमको चाहिँ सफल जीवन हो कि भन्ने जस्तो एउटा धारणा पनि देखिन्छ हाम्रो समाजमा। एउटा सफल जीवन चाहिँ कस्तो हुन्छ होला जस्तो लाग्छ?
यसलाई आर्थिक वैभव भनेको एउटा त्यो दुई किसिमको हुनसक्छ, जस्तै बिल गेट्स, एलन मस्कहरू पनि एकदम धनाढ्य विश्वमा होइन हुनुहुन्छ। उहाँहरूले चाहिँ विश्वमा कतिपय देशमा चाहिँ विभिन्न काइन्ड अफ इन्भेस्टमेन्ट गर्नुभएको छ, कसैले व्यापारी, कसैले चाहिँ कल्याणकारी, परोपकारी, धेरै मानिसलाई बचाउनु भएको छ। त्यो एउटा चाहिँ त्यो अर्थमा धनको अर्थ छ। हाम्रो देशमा पनि त्यस्ता दानी मानिसहरू हुनुहुन्छ। अर्कोतिर कस्तो हुन्छ भने तपाईँले ज्ञान आर्जन गर्नुभयो, त्यहाँ आफ्नो समयमा चाहिँ आफ्नो मातृभूमि अथवा विश्वका कुनै पनि देशमा अन्य ठाउँमा पनि कुनै मानिसको कल्याणको लागि अथवा जीवन रक्षाको लागि केही योगदान गर्ने अवसर पाउनुभयो अथवा केही ज्ञान चेतना फैलाउने अवसर पाउनुभयो भने त्यसले ठुलो सन्तुष्टि दिन्छ। त कहिलेकाहीँ कस्तो हुन्छ भने मानौ कतिपय मानिसहरूको लागि यसरी रेडियोमा, सञ्चार माध्यममा बोल्ने, यस्तो गर्नेमा सपना हुनसक्छ। हजुरले मलाई बोलाउनु भयो, निमन्त्रण गर्नुभयो, हामीहरू चिनजान भएको छोटै समयमा मेरो केही काम देख्नुभयो होला, केही त्यसले प्रभावित गर्यो होला, भनेपछि त्यो एउटा मेरो उपलब्धि हो नि। त्यसलाई मैले पैसाले तुलना गर्न सक्दै सक्दैन नि। त्यस कारणले यो धन वैभव एकातिर छ भने अलिकति यो यसलाई के भन्छ, यो अब प्रतिष्ठा त नभनौँ, यो एक किसिमको प्रतिष्ठा नै हो नि। हजुरले मलाई बोलाउनु भएको किन हो त आखिर होइन, यो चाहिँ मैले यसरी तुलना गर्छु।
अब विदेशमा रहने नेपाली अथवा नेपाली डायस्पोराको प्रसङ्गमा एकैछिन जाउँ न। अब खास गरी त्यहाँका विदेशमा रहेका नेपालीहरूका दोस्रो पुस्ताका जो जन्मिएका छन्, नेपालीहरू दोस्रो पुस्ताका जो छन्, अब उनीहरूलाई चाहिँ नेपाली र नेपालसँग जोडिरहनुपर्छ, आफ्नो जरो किलोसँग जोडिरहनुपर्छ होइन भनिन्छ। यो कतिको महत्त्वपूर्ण विषय हो जस्तो लाग्छ र यस सम्बन्धमा के भइरहेको देख्नुहुन्छ?
यो एकदमै महत्त्वपूर्ण कुरा हो, किनभने दुई किसिमले, नम्बर एक त जुन देशमा हामी जान्छौँ नि त्यो देशमा नै कस्तो हुन्छ भने यो विविधतालाई स्वीकार गर्ने अथवा विविधतालाई सम्मान गर्ने आधिकारिक त्यहाँको संरचना हुन्छ जुनसुकै ठाउँमा पनि विश्वका। यद्यपि कुनै छुटपुट हिंसाका कुरा अब त्यस्तो आउँछन्, अघि पनि हामीले कुरा गऱ्यौँ, तर जब यो विविधताको कुरा आउँछ तब मानौ दोस्रो पुस्ताको कुरा गर्दाखेरि मेरो बच्चा जब स्कुलमा जान्छ अनि उसले तिम्रो के हो भने नेपाली हो भन्छ, अनि तिम्रो चाहिँ संस्कृति के कस्तो छ, लुगा पहिरन के कस्तो छ भनेर सोद्धाखेरि यदि उसले त्यसको उत्तर दिन पाएन भने उसलाई ग्लानी हुँदो रहेछ, त्यो मैले अनुभव गरेको छु। त्यसपछि हामीले हाम्रो कर्तव्य के हुन्छ भने भोलि ठिक छ उसै दिन त उनीहरूले सोद्धा नै हाजिर जवाब पनि होइन, उसलाई उसको वेशभूषा, उसको संस्कृतिको बारेमा केही न केही जानकारी अथवा केही चिनो भएको कुराहरूले चाहिँ उसलाई त्यसको बारेमा जानकारी दिएर अनि उसलाई चाहिँ फेरि विद्यालय पठाउने भने उसले आफ्नो साथीहरूको समक्ष गौरवले चाहिँ के भन्छ भने म यहाँबाट आएको हो, मेरो देशमा यस्तो संस्कृति छ, यस्तो वेशभूषा हुन्छ, म यस्तो गर्छु, त्यो भनिरहँदा उनीहरूलाई गौरव महसुस हुँदो रहेछ। र अर्को के हुँदो रहेछ भने उनीहरूले जुन देशमा बसोबास गरेका छन् त्यो देशको विविधताको संस्कृतिभित्र आफ्नो स्थान पाएको महसुस गर्दो रहेछन्। यद्यपि उनीहरूले म त अब म यही देशको नागरिक हो अथवा म यही देशमा जन्मेको छु, म यही हो भन्न चाहिँ उनीहरूलाई कम्फर्टेबल हुँदो रहन्छ, त्यो कुरा चाहिँ मेरो अनुभव हो। त्यस कारणले
त्यस सम्बन्धमा यो भाषा नेपाली संस्कार संस्कृतिसँग जोडिराख्न चाहिँ के कामहरू भइराखेको देख्नुहुन्छ? यहाँ
विभिन्न कुराहरू चाहिँ छन् तर यस्तो कुरालाई चाहिँ प्रोत्साहन त गर्नुपर्छ।
अब अन्ततिर पनि आएका छौँ, जनस्वास्थ्य विज्ञ र सडक सुरक्षा विज्ञका हिसाबले भनिदिनुहोस् न अन्ततिर, अब खास गरी युवा उमेर समूहका लागि, अब यहाँ पनि त्यो उमेर बिताउँदै आउनुभयो होइन, जुन कुरा त्यो उमेरमा ख्याल गरिँदैन थियो, त्यो बेला जति साइकल थिए अहिले त्योभन्दा कैयौँ गुणा बढी मोटरसाइकल छन् होइन, र युवा उमेर समूहको बाइक सम्बन्धी दुर्घटना बढी नै रेकर्ड भएका पनि छन् होला होइन। अब साइकल कुदाउने आफ्नो समयलाई सम्झँदै अहिलेका बाइक चलाउने युवा समूहलाई केही भन्नुहुन्छ कि?
एकदमै, यो यस्तो छ, दुईवटा छ यसको। एउटा चाहिँ उहाँले बाइक चलाउन चाहिँ बाध्यता पनि हो, हामीले यदि सार्वजनिक यातायात बस अरू माध्यम मिनी बस एक ठाउँबाट अर्को ठाउँ जाँदा सहजै उपलब्ध हुने व्यवस्था हुँदो हो त उहाँहरूले मोटरसाइकल चलाउनु पर्ने थिएन, एउटा त्यो। अर्को चाहिँ कस्तो छ भने अहिले चाहिँ मोटरसाइकल एउटा आय स्रोत पनि रूपमा आउँदैछ, जुन मोटरसाइकल ट्याक्सीको रूपमा, यसले पनि उहाँहरू त्यसप्रति आकर्षित हुनुभएको छ। ठिक छ, अब आफ्नो एउटा कन्भिनियन्स भन्छ नि, यो सहजता, आफूलाई सहज हुने र आफ्नो आयस्ता वृद्धि हुने काम गर्नुपर्छ, यो मानव स्वभाव हो, मानव हाम्रो कर्तव्य पनि हो। तर यसो हुँदाखेरि जोखिमलाई चाहिँ के भन्छ, उपेक्षा गर्नु हुँदैन कि। उदाहरणको लागि, अब कुनै ठाउँमा बाटो कठिन छ तर गइहाल्छ नि भनेर त्यस्तो जोखिम लिनुभयो भने एकैछिनको जोखिमले पनि जिन्दगी नै परिवर्तन हुने गरी, तपाईँहरूले भन्नु युवाहरूको लागि यो सन्देश हो, उहाँहरूले आफ्नै साथीभाइ अथवा अग्रजहरू नै देख्नुभएको होला नि, कतिपय त संसारबाट विदा भइसकेका छन् भने कतिपयले चाहिँ पुनः त्यो मोटरसाइकल चलाउन नसक्ने अवस्थामा गरी जीवन बताउन बाध्य पनि छन्। यो चाहिँ जस्ट एक दुई मिनट लिएर आफ्नो सोचेर अलिकति यो कस्तो होला, ओहो यसो भइदियो भने नराम्रो, त्यति गर्दाखेरि हामी हजुरले पनि भन्नुभयो, म अझै पनि यो हुन त कसैलाई यो तितो लाग्न सक्छ, हामी नेपालीहरू त्यति उच्च आय अथवा त्यस्तोमा पुगिसकेका छैनौँ कि हामीले एक मिनट खर्च गरेर यहाँ के छ यता कस्तो छ भनेर सोद्धाखेरि हाम्रो एक दुई करोडकै घाटा हुने हुँदैन कि। त्यस कारणले ठिक छ, एक दुई केही होला, एक दुई सय लोस होला, ठिक छ, तर तपाईँको अमूल्य जीवन चाहिँ यसबाट क्षति हुनसक्छ, त्यस कारण यति। अर्को कस्तो छ भने हाम्रो फेरि सरकारी निकायहरूबाट अहिले नै सबै कुरा चाहिँ प्रवाह भइसक्ने अवस्था बनेको छैन, त्यस कारण आफूले नै बढी ध्यान दिनुपर्ने अवस्था छ भन्ने कुरा म पुनः निवेदन गर्न चाहन्छु।
अब कार्यक्रमको अन्तमा यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने जमर्को छ, अन्तमा एउटा गीत सम्झिदिनुहोस् न यहाँलाई मनपर्ने, होइन यहाँले गुनगुनाउने गर्नुभएको, पहिलेदेखि सुन्दै आउनुभएको, अथवा यहाँ त आफै एकजना गीतकार पनि हुनुहुन्छ, यहाँकै गीत भए पनि एउटा कुनै सम्झिदिनुहोस् न, अनि त्योसँगै हामी बिदा हुन्छौँ।
तपाईँ त्यो कोट्याइहाल्नुभयो प्रसङ्ग, अनि मलाई उसरी त अब के अरे आफ्नै गाउँ फर्किआए भन्ने त्यो गीत मलाई धेरै हाल, किनभने एकदमै त्यो एउटा चलचित्रमा बनेको गीत थियो, त्यो एकदमै त्यो सान्दर्भिक हुन्छ। तर तपाईँले चाहिँ गीत लेख्ने कुराको कोट्याइराख्दाखेरि, मैले एउटा गीत चाहिँ त्यो कोरेको थिएँ, हुन त दुई तिनवटा चाहिँ रेकर्डै भइसकेका छन्, अलिअलि म कविता पनि लेख्ने गर्छु। तर त्यो कस्तो भावको थियो भने, एकजना भरियाको बिम्ब अनि त्यसपछि आफ्नो परिवारमा बेलुका गएपछि अनि यता परिवारमा आँसुको वेदना हुन्छ भने आफ्नो चाहिँ भरि बोक्दाखेरि पसिना आइरहेको वेदना हुन्छ, त्यसपछि त्यसमा चाहिँ मैले आफ्नो पसिना पुछ्ने कि तिम्रो चाहिँ आँसु पुछ्ने भनेर त्यस्तो खालको सन्दर्भमा एउटा गीत छ, त्यो चाहिँ हाम्रो नरेन्द्र प्यासी दाईले गाइदिनु भएको छ, अनि त्यसमा चाहिँ अनि हाम्रो सङ्गीत चाहिँ सङ्गीतकार सन्तोष श्रेष्ठजी दाङबाट हुनुहुन्छ, उहाँले गर्नुभएको छ, त्यो चाहिँ छ मलाई चाहिँ त्यसमा, किनभने एउटा बिम्ब छ सङ्घर्षको, त्यसैले त्यो पनि मलाई मनपर्छ।
हजुर, स्वदेश आएका बेला स्टुडियोसम्म आएर यति धेरै जानकारी राखिदिनु भयो, आफ्ना अन्तरङ्ग जीवनका अनुभूतिहरू, स्वदेश विदेशका सम्झनाहरू राखिदिनु भयो, रेडियो नेपालका तर्फबाट धन्यवाद व्यक्त गर्दछु।
एकदम एकदमै कता कताबाट प्रश्नहरू बनाउनु भएको रहेछ, म साह्रै नै इम्प्रेस्ड हुन्छ नि, एकदमै मलाई चाहिँ गहिराईबाट ल्याएर गर्नुभएकोमा म एकदमै अनुग्रहित छु।
तिम्रा आँसु पुछौ कि प्रिया, आफ्नै पसिना पुछौ, तिम्रा आँसु पुछौ कि प्रिया, आफ्नै पसिना पुछौ, पिठ्यौमा भारी बोकौ कि, पिठ्यौमा भारी बोकौ कि, मन भरि तिम्रै माया बोकौ, मन भरि तिम्रै माया बोकौ, ओ
आजको कार्यक्रममा प्रस्तुत गर्यौं डडेलधुरा भागेश्वरमा जन्मी हुर्की महेन्द्रनगर र काठमाडौँको उच्च शिक्षापछि शिक्षण सेवा र त्यसपछि करिब 20 वर्ष अघिदेखि बेलायतमा बसोबास गर्दै आउनुभएका डाक्टर पुष्पराज पन्तसँगको अन्तरङ्ग कुराकानीका बाँकी प्रसङ्ग। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, यही गीतसँगै आजको घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाहसँगै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
जिन्दगी भरि देश बोकी हिँडे फर्के रहेदा देश छैन जति जे बोके बोके रहिणे उल्टा म खोज्दा शेष छैन तिम्रा आँसु पुछौ कि प्रिया आफ्नै पसिना पुछौ पिठ्युमा भारी बोकौ कि पिठ्युमा भारी बोकौ कि मन भारी तिम्रै माया बोकौ मन भर तिम्री माया बोको ओ प्रिया ओ प्रिया तिम्रा आँसु पुछौ कि प्रिया आफ्नै पसिना पुछौ पिठ्युमा भारी बोकौ कि पिठ्युमा भारी बोकौ कि मन भरि तिम्रै माया बोकौ मन भ